नमस्कार, रेडियो नेपालको दैनिक प्रस्तुति अन्तरसंवादमा तपाईँलाई स्वागत गर्छु। म विमल गेवाली। हरेक दिन बिहान हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तरसंवाद कार्यक्रमभित्र हामी आम चासोसँग सम्बन्ध राख्ने विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँगको प्रत्यक्ष टेलिफोन सम्वाद सुनाउने गरेका छौं। यस क्रमको आजको अन्तरसंवादको यो श्रृंखलाभित्र कुराकानीका लागि हामीसँग विगतमा संविधान सभामा अध्यक्ष एवं प्रतिनिधि सभाको सभामुख समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलका उपनेता सुभाष नेवाङ रहनुहुनेछ। उहाँसँगको कुराकानीको सन्दर्भमा हामीले अमेरिकी अनुदान सहयोगमा बन्ने भनिएको एमसीसी, अहिले बहुत चर्चामा रहेको विषय छ मिलेनियम च्यालेन्ज परियोजना, यो सन्दर्भ जसलाई लिएर नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा यो विषयमा छलफल हुँदाखेरि उठेको बहसको आधारमा कार्यदल गठन गरिएको थियो। पूर्व प्रधानमन्त्री झलनाथ खनाल, भीम रावल र प्रदीप गेवाली सम्मिलित तीन सदस्यीय कार्यदलले यो परियोजनाको विषय अध्ययन गरेर पार्टी समक्ष आफ्नो सुझाव सहितको प्रतिवेदन यसै साता बुझाइसकेको अवस्था छ। यो प्रसंगमा नेकपाको धारणा कस्तो आउने, प्रतिवेदनले उल्लेख गरेका सुझावहरूको विषय के छन् र यो समसामयिक सन्दर्भहरूमा विभिन्न प्रसंगहरू पनि जोडेर हामी सुभाष नेवाङज्यूसँग कुराकानी गर्छौं। हाम्रो टेलिफोन सम्पर्कमा नेकपाका संसदीय दलका उपनेता एवं विगत संविधान सभाका अध्यक्ष एवं प्रतिनिधि सभाका सभामुख समेत रहिसक्नुभएका एकजना अनुभवी नेता हुनुहुन्छ, सुभाष नेवाङ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नेवाङज्यू नमस्कार।
हजुर नमस्ते,
कुराकानीमा स्वागत छ यहाँलाई।
हजुर धन्यवाद, नमस्कार।
हजुर, मैले सुरुमा अलिकति यो अहिले चर्चामा रहेको विषयमाथिको तपाईँहरूको पार्टीको धारणा के आउने, त्यो कार्यदलले सुझाएको प्रतिवेदनको प्रसंग अलिकति जोडे। एमसीसीलाई स्वीकार गर्ने विषयमाथिको जुन ढंगको एउटा छलफल बहस भनौं, त्यसको आधारमा तपाईँहरूको केन्द्रीय कमिटिले कार्यदल गठन गरेर त्यसको सुझाव आएको छ। यो विषयमा अब पार्टीको आधिकारिक धारणा कहिलेसम्म आउँछ, कार्यदलले के कुराहरू उल्लेख गरेको छ, यो जानकारी पाउन सुरुमा।
कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षहरूलाई सुम्पिएको छ र त्यसमा पार्टीको निर्णय आउनु बाँकी छ। उहाँहरूको निर्णय आइसके पछाडि त्यसपछि पार्टीले के गर्ने भन्ने बारेमा हामी अगाडि बढ्ने कुरा हो। अहिले हामी त्यो प्रतिवेदन पेश भइसके पछाडिको अवस्थामा निर्णयलाई पर्खिरहेको अवस्था हो।
भनेको अब अध्यक्षहरूले गर्ने निर्णयको आधारमा नै अगाडि बढ्छ यो प्रक्रिया,
स्वाभाविक रूपमा र निश्चय पनि त्यही नै हो र त्यही कुरालाई हामी पर्खिरहेका छौँ।
भनेको सुझावको रूपमा उठाइएका अथवा औल्याइएका विषयहरूले यो त्यत्तिकै हामीले स्वीकार गर्नु हुँदैन, सम्झौतालाई चाहिँ अलिकति परिमार्जन गर्नुपर्छ भन्ने ढंगका कुराहरू आएका छन्। यो विषयमा तपाईँले केही भन्न मिल्छ?
अब त्यसबारेमा मैले टिप्पणी गर्नु उपयुक्त हुँदैन, तर कार्यदल बन्यो र कार्यदलले अध्ययन गरेर आफ्नो कुराहरू सहित प्रतिवेदन बुझाएको अवस्था छ। अब यस्तो अवस्थामा पार्टीले निर्णय गरे पछाडि नै त्यसबारेमा बोल्नु उपयुक्त हुन्छ।
यो विषयले अलिकति हामीले संसदबाट अनुमोदन गराउनुपर्ने प्रावधानमा चाहिँ सहमत भएको कारणले गर्दाखेरि देशका लागि अत्यन्त महत्वपूर्ण पनि विषयको रूपमा लिएको सन्दर्भमा यो प्रक्रिया कहिलेसम्म सल्टेला भन्ने जिज्ञासा पनि आम रूपमा छ एउटा प्रश्नको रूपमा। यो विषय अब धेरै बेर नलाग्ला त्यसो भए?
अब पार्टीले निर्णय गरिसके पछाडि त्यसपछि मलाई लाग्छ यसबारेमा हामी चाँडै एउटा टुङ्गोमा पुग्छौँ। यो प्रक्रिया संसदमा त सरकारले पहिले नै दर्ता गरिसकेको अवस्था हो, अब धेरै समय लाग्दैन भन्ने मलाई लाग्छ।
हजुर, कुराकानीको सन्दर्भमा अब यहाँसँग एक खालको अनुभव छ, संविधान निर्माण गरेर जारी गर्ने विषय सँगसँगै समग्र शान्ति प्रक्रियादेखि नै यहाँसम्म आइपुग्दाखेरि हामीले जुन जुन ढंगका परिवर्तनका एजेण्डाहरूलाई टेकेर यहाँसम्म आइपुगेका हौं, त्यो विषयमाथिको एउटा अनुभवी व्यक्तित्व पनि हुनुहुन्छ। संविधान सभापछि भएको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले विजय प्राप्त गरिसकेपछि सरकार सञ्चालन भएको अवस्थामा दुई वर्ष पूरा गरेको अवस्था पनि छ। सरकारको दुई वर्षको समीक्षा गर्ने सन्दर्भमा पनि यसै हप्ता मात्रै सरकारी धारणा आएको अवस्था छ। हामीले जनताले जे आकांक्षा राखेर परिवर्तनमा साथ दिएका हुन्, जनताको त्यो आकांक्षा मुताबिक गर्दै गरेको कामलाई कसरी समीक्षा गर्नुहुन्छ?
यसमा हामीले एउटा कुरा ध्यानमा राख्नुपर्छ यस बारेमा कुरा गर्दा, त्यो के हो त भन्दा, जनताको इच्छा र अपेक्षा धेरै बढी छ र हामीले जुन अवस्थामा सरकारमा गयौँ, संविधान हामीले बनायौँ, त्यसपछि सरकारमा गयौँ, त्यो अवस्थामा प्रत्येक क्षेत्र अस्त व्यस्त रहेको अवस्था हो। त्यो स्थितिमा हामी सरकारमा गएर यो दुई वर्ष जुन काम गर्यौँ, स्वाभाविक रूपमा जनताको जति अपेक्षा छ नि, त्यति अपेक्षा बमोजिम काम हुन सकेन भन्ने कोणबाट प्रश्न उठ्नलाई अन्यथा मान्नु हुँदैन। तर कामहरू भएका छन्, आधारहरू तयार भएका छन्। प्रधानमन्त्रीले पार्लियामेन्टमा दुई वर्षमा काम गरेका कुराहरूको फेरिस्त प्रस्तुत गर्नुभएको छ, पुस्तक नै आएको अवस्था छ, तथ्याङ्कहरू छन् र त्यसको आधारमा अब तीन वर्षमा हामी चुनावमा जनता समक्ष गरेका हाम्रा जुन प्रतिबद्धताहरू छन् त्यो पुरा गर्छौँ र त्यो प्रतिबद्धता पुरा गरेको जानकारी सहित हामी जनताको बीचमा उपस्थित हुन्छौँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। स्थिति भनेको यही नै हो।
हजुर, हामीले जसरी अब परिवर्तन पछाडि जनतामा जे जे ढंगका प्रतिबद्धताहरू व्यक्त गरेका थियौं त्यसको आधारमा यो व्यवस्था परिवर्तन भएको सन्दर्भ, हामीले पहिलोचोटि संघीयताको कार्यान्वयन गरेर प्रदेश र स्थानीय तहसम्मको व्यवस्था गरेर तीन तहमा सरकार सञ्चालन हुँदै गर्दाखेरि कतिपय सन्दर्भमा संघीयता कार्यान्वयन गर्ने विषयमाथिका चुनौतीहरूलाई लिएर हुने टिप्पणीहरू हेर्दाखेरि संघीयताको सन्दर्भमा हाम्रो जुन ढंगको चाहिँ प्रगति देखिनुपर्ने हो अथवा आम मान्छेलाई संघीय व्यवस्थाप्रतिको जुन अपनत्व दिलाउन सक्नुपर्ने थियो त्यो पाटोमा हामी कहाँनिर छौं?
वास्तवमा संविधान निर्माणको काम सफलतापूर्वक सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता समावेशिता सहितको संविधान जारी गरिसके पछाडि जनताले जनताको लागि पहिलो पटक संविधान बनाइसके पछाडि हामी त्यसलाई कार्यान्वयन गर्ने चरणमा छौँ र महत्वपूर्ण कामहरू गर्दै यहाँसम्म आइपुगेका छौँ। यो सिलसिलामा जनतालाई मौलिक अधिकारले सम्पन्न गराउने काम गरिएको छ, देशमा रहेका कानूनहरूलाई, थुप्रै कानूनहरूलाई संविधान सम्मत बनाउने काम गरिएको छ र हामी कुन ठाउँमा पुगेका छौँ र उभिएका छौँ त भन्दाखेरि अब जनताहरू अधिकार सम्पन्न भए, अब राजनीतिक परिवर्तनको लागि आन्दोलन गर्नु नपर्ने भएको छ। जस्तो सुकै परिवर्तन चाहनुहुन्छ जनताको बीचमा जाउँ, जनताको समर्थन र मस्तिष्क मन मस्तिष्क जितौँ, जनताको समर्थन प्राप्त गरौँ, त्यो आधारमा संविधान संशोधन गरेर हामी जस्तो सुकै परिवर्तन गर्न सक्छौँ। हामीले यो कुरा राखिसके पछाडि हामी देखिरहेका छौँ यही सरकारको क्रियाशीलताको परिणाम हो। सिके राउतजी जस्ता साथीभाइहरू पनि छुट्टै राज्य बनाउँछु भन्न छाडेर रा, प्रक्रियामा आउनुभएको छ, चुनावमा भाग लिन थाल्नु भएको छ। यो कम ठुलो सफलता होइन। त्यसकारणले यी आधारहरू तयार भएका छन्। अब देश समृद्धितिर जानुपर्छ, देश सुखी हुनुपर्छ, जनता सुखी हुनुपर्छ, देश समृद्धितर्फ जानुपर्छ भनेर हामी त्यतातर्फ लागिरहेका छौँ।
हजुर, अब यहीँनिर हामीले यो तीन तहको सरकारहरू बीचको चाहिँ समन्वयको पाटोलाई व्यवस्थित गर्ने सन्दर्भमा कतिपय कमजोरीहरू रहँदाखेरि प्रदेशले खेल्नुपर्ने भूमिकामाथिका प्रश्नहरूमा प्रदेश सरकारको जुन ढंगको चाहिँ भविष्यत अथवा उसले निर्वाह गरेको चाहिँ भूमिकामाथिका असन्तुष्टिहरू अलि बढी सुनिने गर्छन्। यो सन्दर्भमा यहाँहरूले भन्नुभएको छ हामीले पहिलो एक वर्षमा कानूनी आधारहरू त्यो प्रपञ्चहरू व्यवस्थित गरि गरिसकेर अब चाहिँ कार्यान्वयनमा जानको लागि चाहिँ सजिलो भएको छ भन्दै गर्दाखेरि यो समन्वयको पाटोमा जुन ढंगको प्रगति देखिनुपर्ने हो त्यहाँतिर अलिकति कमजोरी रहेको हो भनेर भन्यो भने के हुन्छ?
अब कमजोरी त छँदै छैन भनेर भन्नु त्यो उपयुक्त हुँदैन। कमजोरीहरू छन् तर त्यो कमजोरीहरूलाई सच्याउँदै हामी अगाडि बढ्ने हो र त्यही अहिले भइरहेको छ। एउटा कुरा यो सबै कुरा गरिरहँदा म के कुरा राखौँ त भन्दा हामीले साँच्चैकै ठुलो परिवर्तन गरेका छौँ। यति ठुलो परिवर्तन हामीले गरेका छौँ, जनताले जनताको लागि संविधान बनाएका छौँ र त्यो संविधान मार्फत यो सम्पूर्ण परिवर्तनहरूलाई हामीले संस्थागत गरेका छौँ। अहिलेसम्मका आन्दोलन र क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्ने काम संविधान सभाले बनाएको संविधानले गरेको छ। गणतन्त्र हाम्रो लागि नयाँ हो, संघीयता हाम्रो लागि नयाँ हो, धर्मनिरपेक्षता हाम्रो लागि नयाँ हो। हामीले समावेशिता हामी गर्व गर्न सक्छौँ, यो विश्वमै यतिको समावेशी संविधान छैन, त्यस्तो समावेशिताको व्यवस्था गरेका छौँ। अब भन्नुहोस् त यति थुप्रै नयाँ कुराहरू हामीले गरेका छौँ त्यसलाई लागू गर्नुपर्नेछ। प्रश्न भनेको यो हो, जस्तो तपाईँले संघीयताको कुरा सोध्नुभयो, यही हाम्रो लागि एकदम नयाँ हो, जनतामा अपेक्षा छ, हामी सबैमा अपेक्षा हो, यो संघीयताले सबै चिजको दबाई गर्छ। तर त्यत्रो ठुलो परिवर्तन गर्दा हाम्रो लागि त यो त अनुभव त थिएन, फिटेकै थिएन। अब त्यो दिशामा हामी अगाडि बढिरहेछौँ। तपाईँले समन्वयको जुन कुरा गर्नुभयो, ठिक प्रश्न उठाउनुभयो, हाम्रो लागि अनुभव थिएन, त्यसैले हामीले माथि केन्द्र के अरे प्रदेश त्यसपछि तल स्थानीय तह यिनीहरू सबै यो देशमा अहिले विद्यमान संरचनाहरू हुन्, यो कुनै पनि कसैको मातहतमा होइन, यी तीन तहका संरचनाहरू हामीले बनाएका छौँ, यिनीहरूको बिचमा समन्वयको कल्पना गरेका छौँ, समन्वय गर्दै अगाडि जाने भनेका छौँ। संविधानमा अनुसूचीका व्यवस्थाहरू राखिएका छन् तर यसलाई प्रयोग गर्दा कतिपय त्यस्ता खालका जटिलताहरू देखा परेका छन्। अहिले हामीले यसलाई सुल्झाउँदै अगाडि बढेका छौँ। उदाहरणको लागि पहिला केही समय त हेर्नुहोस् त प्रदेश र सङ्घको सरकारको बिचमा स्वयं आफ्ना प्रदेश प्रमुखहरू, प्रदेशका मुख्यमन्त्रीहरू र माथि प्रधानमन्त्रीको बिचमै कतिपय विवादहरू सार्वजनिक भएका थिए। अहिले आजकल त्यस्तो विवादहरू देखा पर्न छोडेका छन्, किनभने संविधानले कल्पना गरेको परिषद बन्यो, त्यो परिषद निरन्तर रूपमा नियमित रूपमा चलिरहेको छ, प्रधानमन्त्री र मुख्यमन्त्रीहरूको बिचमा निरन्तर छलफलहरू चलिरहेका छन्, त्यसै गरेर सङ्घ प्रदेश र स्थानीय तहको बिचमा समन्वय गर्न हामीले एउटा कानुनी प्रक्रियाको कल्पना गरेका छौँ। त्यो कानुन भर्खरै हामीले बनाउने अवस्थामा पुगेका छौँ। अब त्यो कार्यान्वयन हुन्छ, त्यसले यसबारेका कतिपय समस्याहरूलाई समाधान गर्दै जान्छ, त्यस कारणले हामी ठिक दिशातर्फ अगाडि बढेका छौँ। तर विवादै छैन यस सन्दर्भमा जनताको जुन अपेक्षा छ त्यो अपेक्षा निकै बढी छ। ठुलो समस्याको बिचमा हामी यहाँसम्म आइपुगेका हौँ। अब त्यसलाई समाधान गर्नको लागि भने परिणाम नै देखाउनु पर्छ, त्यो परिणाम भनेको आर्थिक क्षेत्रमा पनि त्यो परिणाम देखाउनु पर्छ। त्यसैले प्रधानमन्त्रीले भन्नुभएको छ, सरकारले भनेको छ, समृद्ध नेपाल र सुखी नेपाली हामीले व्यवहारमा प्राप्त गरेर देखाउनु पर्छ। त्यही दिशातर्फ अहिले हामी अगाडि बढिरहेका छौँ।
हजुर, अब कतिपय सन्दर्भमा हामीले नयाँ खालका प्रयोगहरूमा जाँदै गर्दाखेरि व्यवस्थामाथिको नै आमूल परिवर्तन गरेर जुन ढङ्गको नयाँ शासन व्यवस्थाको प्रयोग गरिरहँदाखेरि जनताका आकाङ्क्षाहरूलाई सम्बोधन गर्ने, परिपूर्ति गर्ने विषयमाथिका प्रश्नहरूले नै महत्त्वपूर्ण अर्थ राख्ने होलान्। पछिल्ला समयमा कतिपय विषयहरू आउँदाखेरि हाम्रा जनप्रतिनिधिहरूको अलिकति शासकीय खालको मनोवृत्ति हावी भएको हो कि, अथवा स्थायी सरकारको दर्जा पाएको, मान्यता पाएको हाम्रो कर्मचारी तन्त्र र जनप्रतिनिधिहरू बीचको चाहिँ समन्वय र सहकार्यको अभावमा पनि कतिपय समस्याहरू रहेका हुन् कि भन्ने प्रश्नले गर्दाखेरि मान्छेहरूमा जुन ढङ्गको त्यो जनप्रतिनिधिहरूप्रतिको आड अथवा भरोसा भनौँ, त्यसमा चाहिँ बढ्नुपर्ने खाँचो हो, औलिन थालेको हो कि भन्ने प्रश्न पनि छ। यो विषयलाई यहाँले कसरी मूल्याङ्कन गर्नु?
अब एकातिर त मैले अघि नै भने हामीले धेरै कुरा नयाँ र महत्त्वपूर्ण ऐतिहासिक परिवर्तन गरेका छौँ, त्यो हाम्रो ठुलो उपलब्धि हो। विश्व नै छक्क परेका छन्, यिनीहरूले यत्रो ठुलो शान्ति प्रक्रिया एउटा टुङ्गोमा पुर्याउने ठाउँमा पुगेका छन्। हामी हिजो अस्ति मात्रैको कल्पना गरौँ त त्यो सशस्त्र द्वन्द्वको, त्यति बेला झन्डै 14,000 निर्दोष व्यक्तिहरूको देहावसान भयो, उहाँहरूको मृत्यु भयो, लाखभन्दा बढी मानिसहरू वास्तवमा प्रत्येक दृष्टिकोणले उहाँहरू अस्त व्यस्त हुने ठाउँमा पुग्नुभयो। देश कति आक्रान्त थियो त्यति बेला कल्पना गरौँ त, हिजो अस्ति जस्तो लाग्छ कोही पनि गाउँमा जाने स्थिति थिएन, सबै सदरमुकाममा थुप्रिएका थिए, सदरमुकाममा पनि कति बेला के हुन्छ भन्नेको टुङ्गो थिएन। त्यो अवस्थालाई हामीले समाधान गऱ्यौँ, समाधान गरेर लगभग अब त्यसलाई टुङ्गोमा पुर्याउने अवस्थामा छौँ। त्यस्तो स्थितिमा अहिले हामी सबै कुरा नयाँ नयाँ उपलब्धिहरूका साथ हामी अगाडि बढिरहेको अवस्था छ। त्यसैले कतिपय अप्ठ्याराहरू छन्, यहाँले भन्नुभएको ठिक हो, एकातिर त यी चुनौती छन्, ऐतिहासिक हामीले उपलब्धिहरू हासिल गरेका छौँ, परिवर्तन गरेका छौँ, त्यसलाई व्यवहारमा आत्मसात गरेर लाने एकातिर त स्वाभाविक चुनौतीहरू छन् भनेदेखि अर्कोतिर त स्वाभाविक रूपमा हामीमा पनि कतिपय कमी कमजोरीहरू छन्, गल्तीहरू गर्ने हाम्रा प्रवृत्तिहरू छन्, ती प्रवृत्तिहरूमाथि हामीले विजय पाउनुपर्ने त एकातिर छँदैछ, अर्कोतिर तपाईँले जस्तो कर्मचारीको कुरा गर्नुभयो, कर्मचारी समायोजनका समस्याहरू छन्, एकदम नितान्त नौलो कुरा छ, त्यसमा समस्या देखिएका छन् भने हामीमै अन्तर्निहित कमजोरीहरूले गर्दा पनि यसलाई व्यवहारमा कार्यान्वयन गर्ने कुरामा समस्या देखिएका छन्। तर यसलाई बिस्तारै हामीले समस्यालाई समाधान गर्दै अगाडि बढिरहेका छौँ। यसमा हामीले पटक्कै निराश हुनु हुँदैन, हामीले जनतामा निराशा बाँड्नु हुँदैन, हामीले गरेका जुन उपलब्धिहरू छन् नि त्यो उपलब्धि त साँच्चीकै यो त तुलना गरेर नै साध्य छैन। जनताको सङ्घर्षको यो परिणाम हो, हाम्रो सङ्घर्षको परिणाम हो। त्यसैले यो कुरा जनताको बिचमा राखेर हामीले कमी कमजोरीलाई हटाउँदै सच्याउँदै अगाडि बढ्नुपर्छ, त्यसो गर्नु बाहेक हाम्रो अगाडि विकल्प छैन।
हजुर, अब हामी कुराकानीको लगभग अन्तिमतिर छौँ। यहाँसँग कुराकानी गर्दै गर्दाखेरि अब जसरी आज जुन ढङ्गको मिडियाको विकास विस्तार मान्छेहरूसँगको पहुँच त्यसले दिएको सुविधाले गर्दाखेरि पनि कतिपय विषयहरू प्रतिक्रियामा आउने, त्यसमाथि चर्चा र बहस हुने विषय छ। मैले यहाँसँग कुरा गर्दै गर्दाखेरि आज अखबारहरूले लेखेका छन्, उल्लेख गरेका छन्, संविधान संशोधन गर्ने प्रयोजनको लागि कार्यदल गठन गरिएको छ, विशेष गरी अब राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन हुँदैछ भन्ने ढंगका खबरहरू छन्। यो विषयमा यहाँको धारणा के हो?
अब यो चाहिँ मेरो लागि पनि नयाँ जानकारी हो, मलाई थाहा छैन। मैले संचार माध्यम पढेँ, हेरेँ, त्यसमा कार्यदल बन्यो रे र त्यो कार्यदलमा म पनि सदस्य छु रे भन्ने पनि मैले पढ्न पाएँ।
तपाईँलाई नै थाहा छैन,
त्यो मेरो लागि नयाँ जानकारी हो। मलाई यति महत्त्वपूर्ण कुरा र संविधान निर्माणको प्रक्रियाको नेतृत्वै गरेर आएको व्यक्ति भएको नाताले मलाई पक्कै पनि यसबारेमा के गर्ने हो, कसो गर्ने हो, तपाईँले पनि बसेर काम गर्नु पर्यो भनेर त मलाई पार्टीले सोध्थ्यो नै होला, तर पार्टीले मलाई यसबारेमा सोधेको छैन, मलाई यसबारेमा केही पनि जानकारी छैन एकातिर भनेदेखि, अर्कोतिर संविधान संशोधन एकदम स्वाभाविक प्रक्रिया हो। हामीले त यसमा यो संविधानमा जनतालाई यति अधिकार सम्पन्न बनाएका छौँ, अघि नै मैले भनिसकेँ, राजनीतिक परिवर्तनको लागि अब त कसैको मुख हेर्नु नपर्ने अर्थात् आन्दोलन गर्नु नपर्ने अवस्था छ। थोरै कुराहरू, सार्वभौम सत्ता, जनतामा निहित राष्ट्रिय अखण्डता जस्ता विषयहरू बाहेक सबै कुरा परिवर्तन हुन सक्छ। त्यसैले अब कसैले आन्दोलन गर्नु पर्दैन, कसैले हतियार उठाउनु पर्दैन भनेर हामी भनिरहेका छौँ। यो अवस्थामा पछिल्लो समयमा हामीले प्रष्ट शब्दमा भनेका छौँ, यो आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन सक्छ. आवश्यकता र औचित्य देशको के हो, के कुरा चाहिँ आवश्यक पर्यो, त्यो मेरो व्यक्तिगत कुरा होइन. देश र जनताको सन्दर्भमा आवश्यकता र औचित्य स्थापित गरेर अनि संविधान संशोधन गर्दै अगाडि बढ्ने कुरा हो. तर अहिले पार्टीले त्यो सोच्यो होला, सोचेको छ, कार्यदल बनायो भन्ने कुरा मलाई जानकारी छैन.
भनेपछि मिडियामा आएका खबरहरू आफ्नो ढङ्गले लेखिएका हुन्, त्यसमा चाहिँ सत्यता छैन भनेर हामीले बुझौँ.
होइन, मिडियाले लेखेको कुरा, म चाहिँ मिडियालाई साह्रै सम्मान गर्ने व्यक्ति हुँ, त्यसको लागि निरन्तर लडेको हुँ, अहिले पनि लडिरहेछु. त्यसैले अब उहाँहरूले लेख्नुमा कुनै आधार होलान् कारण होलान् त्यो मलाई थाहा छैन, तर मलाई चाहिँ यसबारेमा केही पनि जानकारी छैन.
हजुर, हामी अन्तिममा एउटा प्रश्न राख्छु. अब जसरी संसद चलिरहेको अवस्था, सामान्य विषयहरूलाई लिएर पनि प्रतिपक्षले संसद अवरुद्ध गर्ने, हामीले नियमित ढङ्गले संसदले जे जे ढङ्गको चाहिने कार्यसूची अन्तर्गत अघि बढ्नुपर्ने हो, कतिपय महत्वपूर्ण विधेयकहरू पारित गर्दै एउटा समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने सरकारको चाहिँ जुन खालको चाहिँ दायित्व र चुनौती छ, त्यसलाई पनि यो राजनीतिक प्रक्रियामाथिको जुन खालको एउटा अशान्त जस्तो देखिने शैली देखिरहेका छौँ संसदभित्र, यो आगामी दिनमा कसरी अगाडि बढ्ला, यसलाई पनि अलिकति विश्लेषण गरिदिनुहोस् न.
म चाहिँ आशावादी छु र सकारात्मक छु. वास्तवमा यो देशका राजनीतिक दलहरू, राजनीतिक दलका नेताहरूले विभिन्न कमी कमजोरीका बावजुद त्यो बेग्लै बेलामा छलफल गरौँला, तर आफ्ना विभिन्न कमी कमजोरीका बावजुद देशलाई यत्रो ठूलो परिवर्तन गरेर यो ठाउँसम्म यिनै दल र दलका नेताहरूले ल्याइपुर्याएका हुन्. सबभन्दा पहिले एक नम्बरमा यो कुरा राख्छु र यसलाई हामीले हेका राख्नुपर्छ. त्यसैले आवश्यक पर्दा यी दल र दलका नेताहरू फेरि जुनसुकै बेलामा महत्वपूर्ण विषयहरूलाई टुङ्गोमा पुर्याउन एक ठाउँमा उभिन्छन्, उभिनुपर्छ भन्ने कुरामा म मान्यता राख्छु, विश्वास राख्छु. र त्यसै कुराको लागि आफ्नो दललाई एक बनाउन, दलहरूको बीचमा एकता कायम गर्न म निरन्तर लाग्ने गर्छु र मेरो अभिव्यक्ति सधैँ त्यसैको पक्षमा हुन्छ. त्यसैले यसमा चिन्ता नगरौँ, यसमा सिङ्गो देशलाई एकताबद्ध बनाएर अगाडि लैजाउँ भन्ने म आग्रह गर्न चाहन्छु.
हुन्छ, समय र विचारसहित हाम्रो कार्यक्रममा सहभागी भएर आफ्नो चाहिँ धारणा सुनाउनु भयो, त्यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद भन्छौँ.
हस् त, मलाई समय दिनुभयो त्यसको लागि धन्यवाद र नमस्कार.
हस् नमस्कार. उहाँ हुनुहुन्थ्यो नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका उपनेता एवं विगतमा संविधान सभामा अध्यक्ष र प्रतिनिधि सभाका सभामुख समेत रहनुभएका सुभाष नेवाङ. उहाँसँग हामीले समसामयिक राजनीतिका पछिल्ला सन्दर्भहरू उल्लेख गरेर कुराकानी गर्यौं. यसै कुराकानीको साथसाथै अब आजको लागि अन्तरसंवादको समय सकिएको छ. कार्यक्रमका प्राविधिक सहकर्मी सुरेन्द्र पौडेललाई धन्यवाद दिन्छु र म विमल गिवाली बिदा हुन्छु. नमस्कार.